तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजनासँग सहकार्य गरी उत्पादन गरिएको हो।
कार्यक्रम देश परदेशमा मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको नमस्कार तथा स्वागत। हरेक मंगलबार बिहानको 8:20 प्रसारण हुने यस कार्यक्रममा हामी देश र परदेशमा पाइने काम, कमाई, सिप र रोजगारीका विषयमा सही सूचना र जानकारी दिने कोशिश गर्छौं। कोरोना महामारीका कारण अहिले मानिसको आवत जावत, काम र कमाई सबै ठप्प भएका छन्। त्यसैले आज पनि हामी काम र कमाईको साटो कोरोना भाइरसकै वरिपरिका कुरा गर्छौं।
यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 MHz साथै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशनहरू, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। साथै कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ। यो कार्यक्रममा तपाईँ पनि आफ्ना भनाई र भोगाईसहित सहभागी हुन सक्नुहुन्छ।
कोरोनाको कारण काम र कमाई बन्द भएपछि धेरैको मन चिन्तित छ। विदेशमा काम गर्ने श्रमिकलाई त घर परिवारबाट टाढा बस्नुपर्दाको अत्यास एकातिर अनि कोरोनाको त्रास अर्कोतिर। कत्तिको त काम र कमाई दुवै बन्द भएको छ, तर कत्तिलाई भने जोखिम मोलेरै भए पनि काम गर्नुपर्ने बाध्यता छ। कोरोनाको संक्रमणले वरिपरिका सबैलाई पिरेका बेला आफूले काम गर्नुपर्दा बिरामी परिएला कि भन्ने पीर त छँदैछ। कामै बन्द भए के गर्ने भन्ने चिन्ता पनि छ।
तर जोखिमका बेला पनि सुरक्षित भएर काम गर्न सकिने उपाय धेरै छन्। कोठैमा बस्दा पनि सुरक्षाका उपाय अपनाउँदै आफूलाई शारीरिक र मानसिक रूपले स्वस्थ राख्न सकिन्छ। आज हामी जोखिमका बेला कोरोना संक्रमणबाट जोगिँदै सुरक्षित भएर काम गर्ने उपायहरूको कुरा गर्छौं।
आज हामीसित छन्
कोरोना संक्रमणका बेला पनि काम गरिरहेका श्रमिकका अनुभव र भनाई समेटेर तयार पारिएको रिपोर्ट।
रूममै बसिरहँदाखेरि एक किसिमको मानसिक तनाव उत्पन्न भई अर्को समस्या पनि सिर्जना हुने देखिरहेका छौं। त्यसैले यी सबै यहाँको स्थिति हेर्दा हामी सुरक्षित छौं भन्न सकिने एउटा अवस्था नभएको हुँदा हामीलाई असुरक्षित भएको नै अनुभव हुन्छ।
परदेशमा आफू वरपर संक्रमण फैलिरहेका बेला कोठार र कार्यस्थलमा कसरी सुरक्षित हुने त भन्ने विषयमा डाक्टर गोविन्द गौतमका सुझाव।
मान्छेको अलिकति छिटै निराश भएर अलिकति आफूलाई लापरवाही गर्ने बानी पनि हुन्छ, त्यो पटक्कै नगरौं। बरु मनोबल बढाएर हजुरको चाहिँ जस्तै भनौँ न खानपिनका कुराहरू, अब यसै पनि भएन उसै पनि भएन, दुःख पाइयो पाइयो झन् अलिकति के पदार्थतिर लाग्ने, अब सुतीजन्ने चुरोट खाने, त्यो चाहिँ नगरौं।
कोरोनाको कारण बढेको मनको डर र चिन्ता कम गर्ने उपाय बारे हामी मनोचिकित्सक डाक्टर पशुपति महतसित कुरा गर्छौ।
र आफू समयमा सुत्ने, समयमा खाने, पानी प्रशस्त पिउने, आफ्नो डर लागेको कुराहरू साथीहरूसँग कुरा गर्ने, मन बल बनाएर रमाइलो गर्दै रुगालाई जस्तै जसरी जितेको थियो यो पनि रुगाकै जस्तो रहेछ मानिलिनु न, यो रुगाको अर्को नाम हो भनेर बुझे हुन्छ।
अनि तपाईँले सोधेका प्रश्नको जवाब हामीले मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेबाट ल्याएका छौं। तर सधैँझै आजको कार्यक्रम शुरू गरौं तपाईँका रुचि र चासोका विषय समेटिएको गतिविधिबाट। प्रस्तुत गर्दै हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
साउदीमा हुनुहुन्छ भने बाहिर निस्कदा वा भेला भएर बस्दा सावधानी अपनाउनुहोला। साउदीको आन्तरिक मामिला मन्त्रालयले कोही पनि श्रमिक आफ्नो आवासभन्दा बाहिरका आवासीय भवन वा बन्दै गरेका भवनहरू वा इस्तरा वा फार्महरूमा भेला भएको भेटिएमा साउदी रियल 50,000 जरिवाना गर्ने निर्णय गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ। यो निर्देशन नमानेमा जरिवाना बढ़दै जाने र अरू सजाय समेत हुने उल्लेख छ। त्यसैले यी ठाउँमा जम्मा नहुन दूतावासले साउदीमा कार्यरत सबैलाई अनुरोध गरेको छ। कतार सरकारले गएको मार्चमा रिपोर्ट गरेर नेपाल अल ब्यान्डरी इन्जिनियरिङ ट्रेनिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा कार्यरत 84 जना र अल्मुनियम गल्फ रे कम्पनीमा कार्यरत 10 जना नेपाली श्रमिकले तलब लगायत नियम अनुसार पाउन बाँकी रकम पाउने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ। सबैको तलब 3,46,320 कतारी रियल र काम गरे बापतको उत्पादन 26,801 कतारी रियल नेपाल पठाइसकिएको दूतावासले जनाएको छ। मलेसियाले कोरोना संक्रमण रोकथामका लागि लकडाउनको अवधि 4 हप्ता थप गर्दै जून 9 सम्म पुर्याएको छ। यसअघि मे 12 सम्मका लागि तोकिएको लकडाउन 4 हप्ता बढ़ाउँदै जून 9 सम्म पुर्याइएको हो। तर मे 4 देखि भने लकडाउन केही खुकुलो बनाइएको छ। यस्तै मलेसियाले लकडाउनको समय बढ़ाएसँगै भिसाको अवधि सकिएकालाई 14 दिनभित्र देश छाड्न दिएको समय पनि पछाडि धकिएको छ। मलेसियाले जनवरी 1 देखि भिसा सकिएका नेपाली सहित विदेशी नागरिकलाई लकडाउन सकिएको 14 दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको छ। सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ 5 गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुल्न थालेका छन्। अति आवश्यक वस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण गर्न भने खुला गरिएको छ। तर यातायात, बजार र शिक्षण संस्था लगायत भने बन्द नै छन्। अन्तर्राष्ट्रिय नाका खुल्ला सिमाना र अन्तर्राष्ट्रिय उडान भने जेठ 18 गते मध्यरातीसम्म बन्द छ।
सुन्नुभयो हप्ताभरिका गतिविधि। अब कार्यक्रमको मेलो थालौं कोरोनाको महामारीका बेला परदेशमा काम गरिरहेका श्रमिकका अनुभवबाट। यति बेला खाड़ीका देश र मलेसियामा कार्यरत नेपाली श्रमिकलाई अनेक थरी समस्याले जेलेको छ। कोहीलाई काम बन्द हुँदा र त्यत्तिकै खाली हात बस्नुपर्दा सधैँका लागि रोजगारी गुम्ने हो कि भन्ने चिन्ता छ। तर चलिरहेका कम्पनीमा काम गर्ने नेपालीको मन पनि ढुक्क छैन।
काम नगरौं महामारीका बेला काम पाउनु नै ठूलो कुरा भइसक्यो। गरौं कोरोना संक्रमणको डरले मन खाएको छ। क्याम्पभित्रै बस्न पनि सजिलो छैन। कतिपयलाई सानो कोठामा धेरैजना कोचिएर बस्नुपर्ने बाध्यता छ। यस्तो बाध्यताका बीच खाड़ीका विभिन्न देशमा काम गरिरहेका श्रमिकका अनुभव समेटेर युएईबाट उज्यालो सहकर्मी उमाकान्त पाण्डेले तयार पारेको रिपोर्ट अबको पालोमा।
बस्नको लागि चाहिँ एकदमै समस्या छ यहाँनिर, र खानाको लागि पनि उचित व्यवस्था छैन। त्यो कारणले गर्दाखेरि अर्को कुरो यातायात पनि समयमा नआउने कारणले गर्दाखेरि ड्युटी लोकेसनतिरै बसेर अहिलेको अवस्था चाहिँ हाम्रो यतैतिर गइरहेको छ। आउने जाने क्रम भएको छैन। त्यो कारणले गर्दा गाडीको सुविधा पनि त्यति छैन र बस्नको पनि त्यति राम्रो प्रबन्ध बनाइएको छैन। त्यो कारणले गर्दाखेरि अहिले कोरोना चलिरहेको छ, यसले हामीलाई एकदमै असहजता बनाएको छ आउन जानको लागि र बस्नको लागि प्रबन्ध राम्रो नभएर।
कतारमा कार्यरत अर्का खाँचीका विश्व श्रेष्ठ कोरोनाको संक्रमण त्राससँगै जोखिम मोलेर परदेशमा काम गर्नुपर्दाको अनुभव सुनाउँदै, यति बेला कतिको परदेशमा काम बन्द भएको छ, काम नहुँदा मनमा छटपटी छ, तर काम गरिरहनेकाको पनि मन कहाँ मानेको छ र विश्वको जस्तै भोगाई छ। ओमानमा कार्यरत मोरङकी सपना भट्टराईको पनि, उहाँ 7 महिनादेखि ओमानमा कार्यरत हुनु हुन्छ। कोरोना संक्रमणका बेला हातमा काम भए पनि मनमा संक्रमणकै जोखिम छ भन्नुहुन्छ उहाँ।
काम भइरहेको छैन, हप्तामा एकचोटि दुईचोटि लागिरहेछ लान चाहिँ। त्यहाँ पछाडि अब लाँदा फेरि सेफ्टी तरिकाले लगेको छैन, कुनै पनि यहाँनिर अब बिमारी हुँदा ओर्दा हेर्दैन यो कम्पनीले। कम्पनी अब खासै राम्रो रहेन रहेछ, सानो कम्पनी रहेछ। अब कुनै पनि अब कामदारहरूको त्यति वास्ता नगर्ने होइन, मतलब नगर्ने रहेछ। काममा जाँदा फेरि राम्ररी हामीलाई सेफ्टी तरिकाले लाँदैन पनि। काम गरिराखेकै छौँ, हप्तामा एकचोटि दुईचोटि लान्छ, न ग्लोभ्स दिन्छ न मास्क दिन्छ, यस्तो केही पनि छैन।
हिजो आज दिउँसोको समयमा कतारको घामले 40 डिग्री भन्दा धेरै पोल्छ। बाहिर बढेको गर्मी र गर्मीसँगै कोरोनाको त्रासले कतारमा कार्यरत धेरैको मन जलेको छ। अहिले पछिल्लो समय निकै बढेको कोरोना संक्रमितको संख्या अनि नियमित चलिरहेको आफ्नो काम नहुँदा भन्दा काम दैनिक रूपमा चल्दा झन जोखिम बढेको छ भन्नुहुन्छ उहाँकै मेट्रो प्रोजेक्ट अन्तर्गत प्राविधिकको रूपमा कार्यरत ताप्लेजुङका विभास लिम्बु।
कोरोना भाइरसको कारण कतारमा पनि निकै समस्याहरू देखा परिरहेको छ। अहिलेसम्म कतार सरकारले लकडाउन गरेको छैन। केही सीमित व्यवसाय र भिडभाड कम गर्नको लागि केही सार्वजनिक स्थान र व्यवसायहरू भने सरकारले अर्को नोटिस जारी नभएसम्मको लागि बन्द गरेको छ। जसै गरी मेरो पनि अहिलेसम्म कम्पनीको काम रोकिएको छैन। तर कम्पनीले भिडभाड कम गर्नको लागि र कोरोना महामारीदेखि बच्नको लागि सामाजिक दूरी कायम गर्दै अहिले हप्ताको दुई दिन मात्र काममा जानुपर्ने भएको छ, जुन कम्पनीले अल्टरनेट तरिकाले काम अघि बढाइरहेको छ र बाँकी दिनहरूमा भने म अनकलमा बस्ने गर्दछु।
सधैँ जसो खाडीका देशमा भएका कुरा सजिलै बाहिर आउँदैनन्। अहिले कतारमा पनि धेरै नेपाली कोरोनाका कारण संक्रमित भएका छन्। तर कतारले संक्रमितको राष्ट्रियता नखुलाउँदा नेपालीको अवस्थाबारे त्यहाँ रहेको नेपाली दूतावास समेत जानकार छैन। सन् 2022 हुने विश्वकपको तयारी गरिरहेको कतारमा कोरोनाको संक्रमणको जोखिम बढ्नु र कतारले राष्ट्रियता नखुलाउँदा पनि नेपालीलाई थप जोखिम भएको बताउनुहुन्छ कतारमा कार्यरत अर्घा खाँचीका रामप्रसाद पाण्डे।
वर्करहरूले पठाउन पनि सकेका छैन, यस्तै चाहिँ डामडल छ, अब लकडाउन पनि गरेका छैन, कन्ट्रक्सनहरू यताउता स्टेडियमहरू फिनिसिङ बाँकी छन्, अझै काम धडाधड दिन रात 24 आवर नै चलेको छ। त्यस्तो नाजुक स्थिति पनि छैन, चलिरहेको छ, सबैको पनि छ। अब भन्नाले अब स्कुलहरू मार्केटहरू त बन्दै छन्, अब अनि खाने दोकान र अब त्यो डेलिभरी अनि फार्मेसी अनि पेट्रोल डिजेलहरू अनि के हो के नसुनेको रोग लगाइदियो, के गर्ने, न दबाई छ न के छ, अब मान्छे मरेको अन्त देख्दाखेरि साह्रै डर पनि लाग्छ, के गर्नु है।
प्रदेशमा काममा जाँदा मात्र होइन, बाहिर निस्कँदा मात्र होइन, कोठामा बस्दामा पनि केही नेपालीले उत्तिकै जोखिम मोल्न परेको छ। कम्पनीको क्याम्प एउटा कोठामा अट्ने जति मानिस कोचेर राख्ने चलन। लकडाउन पहिले कम्पनी मार्फत एउटा होटलमा काम गर्दै आएका ओमानमा कार्यरत पाल्पा रामपुरका बुद्ध विश्वकर्मालाई कम्पनीको क्याम्पमा फर्किएपछि यस्तै समस्या भएको छ। धेरैजना एउटै कोठामा कोचिएर बस्नुपर्छ। काम र कोरोना दुवैका कारण कोठामा थुनिएर बस्नु परेकाले मनोवैज्ञानिक रूपमै असर पर्ने चिन्ता उहाँलाई छ।
हामी करिब 3,000 भन्दा धेरै मान्छे यस क्याम्पमा बस्नुपर्ने हुन्छ। एउटा रूममा कम्पनीले 10-12 जनासम्म राख्ने गरेको स्टाफहरू राख्ने गर्दछ सानो रुममा, र ड्युटी पश्चात हामी रुम छोडेर कहीँ जानु नि पाइँदैन, र ड्युटीमा हुँदा हामीले सुरक्षाको नाममा एउटा सेफ्टीको नाममा पाउने भनेको एउटा सामान्य मास्क र सेनिटाइजर नै हो। केही भइहाल्यो भने कम्पनीको अन्तिम विकल्प भनेको अस्पताल पठाइदिने हो, र अस्पतालमा पनि अहिले हामीले देखिए अनुसार बुझे अनुसार भोगे अनुसार जो हामीले अपेक्षा गरेका हुन्छौँ त्यो किसिमले ट्रिटमेन्ट चाहिँ पाइँदैन। यहाँ दिनभरि अथवा जतिखेर पनि एउटा रुममै बसिरहँदाखेरि एक किसिमको मानसिक तनाव उत्पन्न भई अर्को समस्या पनि सिर्जना हुने देखिरहेका छौँ। त्यसैले यी सबै यहाँको स्थिति हेर्दा हामी सुरक्षित छौँ भन्न सकिने एउटा अवस्था नभएको हुँदा हामीलाई असुरक्षित भएको नै अनुभव हुन्छ।
खाडीका अरू देशको तुलनामा युएलाई धेरै तवरमा सुरक्षित मानिँदै आएको छ। युएई अरू देशका तुलनामा धेरै कुरामा खोकिलो भए पनि कोरोनाको संक्रमण रोक्न यहाँ रहेका सबै जसो कम्पनीले सुरक्षाका उपाय कडाईका साथ अनुसरण गर्दै आएका छन्। युएमा सुरक्षा क्षेत्रमा धेरै नेपाली काम गर्छन्। अहिले त्यही क्षेत्र धेरै जोखिममा छ। आफूहरूले सुरक्षाका उपाय कडाईका साथ पालना गरिरहेको तर जोखिमबाट मुक्त भने नभएको बताउनुहुन्छ दुबईमा कार्यरत रूपन्देहीका कमल नेउपाने।
मैले काम गर्ने स्थानमा पनि सुरक्षाका सतर्कताहरू धेरै नै अप्नाइएको छ, र म बस्ने ठाउँमा मेरो क्याम्पमा पनि सुरक्षाका जुन सतर्कताहरू जसरी अप्नाउनु पर्ने थियो राम्रैसँग अप्नाइएको छ। जसरी हामी ड्युटी जान्छौँ बिहान ड्युटी जाने समयमा र ड्युटीबाट आइसके पछाडि नियमित रूपमा हाम्रो स्वास्थ्य चेक जाँच गरिन्छ, शरीरको तापक्रम चेक गर्ने गरिन्छ, र सबैजनालाई अनिवार्य रूपमा मास्क प्रयोग गर्नको लागि पनि सुझाएको छ कम्पनीले, र सँगै क्याम्पमा ह्यान्ड सेनिटाइजरको पनि व्यवस्था गरेको छ, र सेक्युरिटीहरूबाट नियमित अनुगमनहरू पनि हुने गरिरहेको छ, र ड्युटीमा पनि यस्तै छ, सावधानीपूर्वक ड्युटी गर्नु परिरहेको छ, ड्युटी गरेको पनि छु। ड्युटीमा पनि मास्कहरू अनिवार्य रूपमा र ग्लोभ्सहरू पनि अनिवार्य रूपमा लगाउनु पर्ने भनेर कम्पनीले ऊर्जी जारी गरेको छ। सोही अनुसार ड्युटी गरिरहेका छौँ र अहिलेसम्म भन्नुपर्दा उच्च सतर्कताका साथ र आफू सुरक्षित भएर नै काम गरिरहेको छु।
कमल जस्तै युएको अलाइनमा सुरक्षा गार्डकै रूपमा कार्यरत उदयपुरका दिनेश राउतको अनुभव पनि उस्तै छ।
ड्युटी जाँदा आउँदा चाहिँ हाम्रो बडी टेम्परेचरहरू चेक हुन्छ र ड्युटी लोकेसनमा पनि अब चाहिँ अहिले मास्क ग्लोभ्सहरू अनिवार्य रूपमा लगाउनु पर्ने हुन्छ र क्याम्पमा पनि अनिवार्य रूपमा नै हामीले चाहिँ त्यस्तो मास्कहरू लगाउनु पर्ने हुन्छ, ह्यान्ड सेनिटाइजरहरू युज गरिराख्नु पर्ने हुन्छ र अहिले भन्नुपर्दाखेरि हामी चाहिँ जहाँसम्म आफ्नो सावधानीहरू अपनाइ नै रहेको अवस्था छ।
सुरक्षाका लागि आफूले जति सतर्कता अपनाए पनि सरकारले संक्रमण रोकथामका लागि कर्फ्यू र लकडाउन गरे पनि नियमित काम चल्दा फरक फरक मानिससँग भेट हुँदा असुरक्षित महसुस हुन्छ। साउदीमा कार्यरत पाल्पाका लक्ष्मण जीसी।
साउदी अरबमा लकडाउन निरन्तर थियो र लकडाउनले हामीलाई खासै असर भने पारेको छैन। आफ्नो सुरक्षाको निम्ति नियमित ध्यान दिइराखेका छौँ र नियमित साबुन पानी सेनिटाइज लगायत मास्कहरू नियमित प्रयोग गरेका छौँ र ड्युटी पनि नियमित रूपमा चलिरहेको छ।
भर्खरै सुन्नुभयो परदेशमा जोखिम बोलेर काम गरिरहेका श्रमिकका अनुभव। यस्तो जोखिम सुरक्षा गार्डमा कार्यरत नेपालीलाई झन धेरै छ। मलेसियाले लकडाउन खुकुलो बनाएसँगै त्यहाँ होटल कल कारखानाहरू खुल्न थालेका छन्। बहराइन ओमान लगायतका देशमा लकडाउन भए पनि विभिन्न क्षेत्रमा काम भइरहेको छ। काम चल्दा धेर थोर कमाई भए पनि संक्रमण हुने हो कि भन्ने डरले धेरै नेपालीले भगवान पुकारा गर्न थालेका छन्। महामारीको समयमा काम गर्दा होस् या कोठामा बस्दा सुरक्षित हुन के कस्ता उपाय अपनाउने त? सुझाव दिँदै हुनुहुन्छ एनेस्थेसिया तथा क्रिटिकल केयरका डाक्टर गोविन्द गौतम।
अब कम्पनीले गर्ने दायित्वहरू नगरेको खण्डमा पनि हामीले आफै यसको विभिन्न उपायहरू जुन आइरहेको छ, हामीले विश्व स्वास्थ्य संगठनले भनिरहेको छ दूरी कायम गर्ने, हुलमा चाहिँ नगर्ने र अर्को कुरा चाहिँ हामी सबैले चाहिँ त्यहाँ जति पनि छौँ सबैले चाहिँ एकअर्कालाई अनुरोध गरेर हुन्छ कि भनेर हुन्छ कि मास्कहरू चाहिँ जसरी पनि लगाउनु पर्ने हुन्छ। अर्को चाहिँ नि अब कसैलाई चाहिँ ज्वरो आइरहेको छ अथवा त्यस्तो रुवाखोकीको लक्षणसँगै मिल्दो जुल्दो छ यो कोरोनाको, त्यस्तो भएको छ भने त्यो अझै जोखिमपूर्ण भयो र त्यसलाई चाहिँ अझै सतर्क अप्नाउनु पर्यो र आफू पनि त काममा नगइदिनु पर्यो। अनि अर्को चाहिँ नि प्रशस्त खानेकुराहरू चाहिँ जति पनि शरीरलाई फाइदा हुने कुराहरू खान पर्यो, पानी प्रशस्त पिउन पर्यो। अब कामै गर्न पर्ने भएपछि सकेसम्म त्यो हुलहालमा नजाउँ, जानै पर्ने भयो भने दूरी चाहिँ अप्नाएर काम गरौँ। सायद मलाई लाग्छ सबै कामदारहरूको आफ्नो स्वास्थ्यको पनि उहाँहरूलाई चिन्ता नै होला र उहाँहरूले अप्नाउनुहुन्छ पनि होला।
काम गर्दाखेरि लगाउने कुरा पनि, अब मास्क कस्तो खालको लगाउने होला, अलिकति हात धुने अथवा सेनिटाइजर लगाउने, त्यो चाहिँ कति कति समयमा गर्दाखेरि उपयुक्त होला?
अब काममा जाँदाखेरि मलाई लाग्छ प्रत्येक पनि त्यो काममा प्रवेश गर्नुभन्दा अगाडि सेनिटाइजिङ गर्ने कुरादेखि लिएर जुत्ता हात धुने कुरादेखि लिएर ती कुरा चाहिँ अनिवार्य हुन्छन् र अनिवार्य गराइएको हुन्छ। नगराएको खण्डमा पनि अब सुझाव दिने भन्ने त्यो चाहिँ गर्नुपर्ने हुन्छ। अर्को कुरा त्यो ठाउँबाट बाहिर निस्केपछि पनि उहाँहरूले अप्नाउनु पर्ने हात धुनेदेखि लिएर मास्कहरू लगाउने त्यो चाहिँ गर्नुपर्छ।
कतिले चाहिँ अहिले काम नहुने तर क्याम्पमा भनौँ अथवा मजदुर क्याम्पमा चाहिँ राखिएको छ सबैलाई, जसको चाहिँ कम्पनीमा अहिले बन्द भएको छ, काम चलिरहेको छैन, तर त्यसरी बस्दाखेरि पनि धेरैजनालाई चाहिँ कोच्याएर राख्ने एउटै कोठामा नर्मल्ली अब 6-7 अघि पछि राख्ने गरेको अवस्थामा अहिले यो कोरोनाको जोखिम बढेसँगै चाहिँ अलिकति त्यो डिस्टेन्स हुने गरी नराखेको, धेरैजनाले एउटै बाथरूम प्रयोग गर्नु परेको, त्यस्तो हुँदाखेरि चाहिँ अलिकति जोखिम भयो हामीलाई। यसरी धेरैजना एकै ठाउँमा बस्दाखेरि चाहिँ हामीले कस्ता खालका सुरक्षाका उपायहरू अप्नायो भने चाहिँ अलिकति संक्रमणको जोखिम कम हुन्छ भनेर पनि सोध्नु भएको छ।
हजुर, यसमा चाहिँ मैले के भन्न चाहन्छु भन्दाखेरि यो अलिकति जटिल भयो होइन, किन समस्या यस्तो खालको समस्यामा मैले चाहिँ यसमा अलिकति राज्यले पनि अलिकति जिम्मेवार लिन पर्ने हुन्छ र उहाँ जुन कामदार हुनुहुन्छ, श्रमिक हुनुहुन्छ, विदेशमा जानुभएको छ, उहाँहरूलाई त्यसरी अलिकति अप्ठ्यारै किसिमले राख्नुभएको छ, अब एकै ठाउँ होला, उहाँहरूले एकचोटि राज दूतावासलाई पनि जानकारी दिएको राम्रो हुन्थ्यो। स्वयं आफै चाहिँ नि उहाँहरू जस्तै वालहरूमा बसे तापनि त्यहाँभित्र पनि उहाँहरूले आफूले चाहिँ यिनी जुन अप्नाउने कुरा हुन्, जुन अहिले यो कोरोना रोग सम्बन्धीका उपायहरू छन्, यी अनुशासनका कुराहरू हुन्, यिनी कुराहरू उहाँहरूले चाहिँ नि भित्र पनि अप्नाउन सक्नुहुन्छ र उहाँहरूले चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ मनोबल चाहिँ बढाउनु पर्छ। अप्ठ्यारो छ, मैले बुझाएको छु, विदेशमा अप्ठ्यारो हुन्छ उहाँहरूलाई, किन भन्दाखेरि गुवारगुर गर्ने ठाउँ भन्ने ठाउँ पनि नहोला। सबभन्दा सजिलो उपाय चाहिँ उहाँहरू आफ्नो राजदूतावाससँग चाहिँ सम्पर्कमा आउनै पर्छ र आउँदाखेरि राजदूतावासले पक्कै पनि केही न केही उहाँहरूलाई सहयोग गर्नेछ। र अर्को कुरा चाहिँ नि त्यो गर्दा गर्दै पनि आफूले पनि भित्र बस्दाखेरि मलाई लाग्छ सबैलाई आफ्नो स्वास्थ्यको चिन्तन त होला र उहाँहरूले एक आपसमा चाहिँ नि यी जानकारीहरू यिनी कोरोना सम्बन्धीका कुराहरू चाहिँ सेयर गरेर एक आपसमा चाहिँ त्यो बाँडेर उहाँहरूले चाहिँ त्यो भित्र मेन्टेन गर्न सक्नुपर्छ।
जो यो सुरक्षा गार्डको रूपमा चाहिँ कार्यरत हुनुहुन्छ, विशेष गरी युएई र मलेसिया अथवा बहराइनमा भनौँ, उहाँहरूलाई चाहिँ हामी सबैभन्दा पहिला चाहिँ हामी बाहिरबाट आउने मान्छेसम्म सँग ठोक्किनुपर्छ। यस्तो हुँदाखेरि चाहिँ को मान्छेलाई के छ भन्ने थाहा हुँदैन, हामीलाई चाहिँ अलिकति जोखिम बढी छ, हामीले चाहिँ के उपाय अप्नायो भनेदेखि चाहिँ अलिकति यो जोखिम चाहिँ कम हुन्थ्यो होला भन्ने प्रश्न छ। के गर्न सक्नुहुन्छ सुरक्षा गार्डको रूपमा कार्यरतहरूले चाहिँ?
हजुर, उहाँहरू जुन चाहिँ अब मान्छेसँग त्यसरी चाहिँ नि अब त्यो ठोक्किने जुन कुरा आयो, त्यस्तो अवस्थामा मलाई लाग्छ विदेशमा बस्नुभएका सुरक्षा कर्मीहरूमा, सुरक्षा गार्डहरू भनौँ न, उहाँहरूको चाहिँ नि ड्रेस चाहिँ नि फुल ड्रेस हुन्छ र उहाँहरूले चाहिँ नि फुल ड्रेस पाएको हुनाले फुल ड्रेस लगाउनुपर्छ र मास्क चाहिँ छुट्याउनु हुँदैन। अनि अर्को कुरा चाहिँ नि उहाँहरू सायद मलाई लाग्छ त्यो के अरे टोपीदेखि लिएर जुत्तासम्म उहाँको फुल ड्रेस भएको हुनाले त्यति ठोक्किँदैमा चाहिँ सर्ने पनि छैन। मैले अघि पनि भने यो चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित भएको हुनाले अरू जिउसँग ठोक्किएर मात्रै त्यो सरिहाल्ने होइन, तर उहाँहरूले चाहिँ त्यस्तो भएको खण्डमा आफ्नो नाक मुख आँखा चाहिँ नि छुन भएन हात नधोएसम्म। उहाँहरूले त्यस्तो अवस्थामा चाहिँ नि ड्युटी सिद्धिएपछि अथवा ड्युटीकै बिचमा पनि सेनिटाइजरहरू युज गर्न सक्नुहुन्छ अथवा हातहरू साबुनले चाहिँ धुन सक्नुहुन्छ र त्यो गर्दाखेरि त्यति खतरा चाहिँ हुँदैन। मुख्य कुरो बचाउने भनेको मैले अघि पनि भने यो श्वास प्रश्वासबाट नसरोस्, त्यही भएर मास्क र चस्मा चाहिँ लगाउनु पर्छ।
जो यति बेला वैदेशिक रोजगारीमा हुनुहुन्छ, जसको काम गुमेको छ, उहाँहरू घरमै अथवा क्याम्पमै बसिराख्नु भएको छ, कोठामै बसिराख्नु भएको छ, उहाँहरूले चाहिँ दैनिक रूपमा चाहिँ के कुरा चाहिँ परिवर्तन गर्नुपर्छ, जुन पहिला गर्नुहुन्न थियो अहिले चाहिँ कोरोनाबाट बस्नको लागि कोठामै क्याम्पमै बस्दाखेरि के गरेमा अथवा हाम्रो आनी बानी भनौँ अब बसाइमा के गरेमा चाहिँ यो कम हुन्छ संक्रमणको जोखिम?
उहाँहरूलाई अब क्याम्पभित्र बस्दाखेरि पनि आफू चाहिँ त्यति त्रसित नहुनु, किन सबभन्दा ठुलो कुरो एउटा मनोबल हो, मनोबल सँगसँगै हामी चाहिँ अनुशासनमा पनि बस्नुपर्ने हुन्छ। अब सायद मलाई लाग्छ अब त्यो क्याम्पमा अथवा उहाँहरू बस्ने ठाउँमा चाहिँ केही त्यस्ता कुराहरू छन् भने अब आफूलाई भुल्न सक्नुहुन्छ, हो निकै अप्ठ्यारो हुन्छ। अब खानपिनका कुरा के छ त्यहाँ व्यवस्था होइन, मलाई लाग्छ कि खानपिनका व्यवस्थाहरू पनि उहाँ सबभन्दा ठुलो कमजोरी के हुन्छ त भन्दाखेरि हामी एउटा मान्छेको अलिकति छिट्टै निराश भएर अलिकति आफूलाई लापरवाही गर्ने बानी पनि हुन्छ, त्यो पटक्कै नगरौँ। बरु मनोबल बढाएर हजुरको चाहिँ जस्तै भनौँ न खानपिनका कुराहरू, अब यसै पनि भएन उसै पनि भएन, दुःख पाइयो पाइयो, झन् अलिकति पेय पदार्थतिर लाग्ने अब सुती जन्ने चुरोट खाने त्यो चाहिँ नगरौँ यो बेलामा, झन् त्यो यो बेलामा उहाँहरू चाहिँ त्यो कुराबाट चाहिँ टाढै बस्नुपर्छ, किन भन्दाखेरि तिनी कुराहरूले झन् असर गर्छ। सकेसम्म जति हुन्छ सानै टुक्रा भए पनि शरीरलाई हित गर्ने कुराहरू खाऊँ, शरीरलाई फाइदा हुने चिजहरू खाऊँ, आफू चाहिँ नि त्यो मनोबल गिराएर आफू चाहिँ नि अत्तालिएर त्यतापट्टि नलगाउँ, किन भन्दाखेरि बाहिर बस्ने हाम्रा दाजुभाइहरूमा त्यो आउन सक्छ। अब आफूलाई भुल्नलाई अथवा आफूलाई त्यो चिजबाट अलिकति मनोबल बढाउनलाई ती कुराहरू प्रयोग नगरौँ, मुख्य कुरा खानपिन र व्यायाम चाहिँ गरौँ, जहाँ छौँ जे छौँ हामी आफ्नो अनुशासनमा बसेर, र खानपिनका कुराहरू पनि अति महत्त्वपूर्ण हुन्छ। समाचार हेर्दाखेरि पनि फेसबुक चलाउँदाखेरि पनि जुन भरपर्दो समाचारहरू, भरपर्दो साइटहरू, भरपर्दो लिङ्कहरू हेरौँ, यसले गर्दाखेरि पनि उहाँहरूलाई फाइदै हुन्छ।
उहाँ हुनुहुन्थ्यो डाक्टर गोविन्द गौतम, परदेशमा कोरोना जोखिमका बेला सुरक्षित हुने उपाय सुझाउँदै। जोखिम मोलेर काम गर्दा होस् या काम नभएर कोठेमा बस्दा, कोरोनाले जीवनमा एकाएक खडा गरेको नयाँ समस्या र संक्रमणको डरले यति बेला धेरैलाई मानसिक तनाव हुन थालेको छ। घर फर्कन जहाज चल्दैनन्, काम गरौं कम्पनी खुल्दैनन्, यस्तो परिस्थितिमा मनको डर र तनाव कसरी कम गर्न सकिन्छ त? यसै विषयमा हामी मनोचिकित्सक डाक्टर पशुपति महतसित एकछिनमा कुराकानी गर्नेछौ। देश परदेश सुन्दै गर्नुहोला।
Yeah. सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। कोरोना विशेष देश परदेश देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। उज्यालोका अरू कार्यक्रम झैं देश परदेश पनि भाइबरमा उपलब्ध छ।
कार्यक्रम देश परदेशमा आज कोरोना जोखिमका बेला सुरक्षित हुने उपाय खोजनीति गरिरहेका छौं। यतिन्जेल हामीले खाड़ीका देशमा जोखिम मोलेर काम गरिरहेका श्रमिकका भोगाई प्रस्तुत गर्यौं अनि जोखिमका बेला अप्नाउन सकिने सुरक्षाका उपाय बारे डाक्टर गोविन्द गौतमबाट सुन्यौं।
अब मानसिक तनाव कम गर्ने उपायको कुरा गरौं। कमाउन परदेश गएको मान्छेले काम गर्न पाएको छैन, कहिलेसम्म यस्तो परिस्थिति हुन्छ भन्ने पनि थाहा छैन, काम पनि सोचे जस्तो छैन, कोरोना संक्रमण हुने हो कि भन्ने डरै डर छ।
कतिलाई त कोरोना संक्रमण नै भइसकेको छ, तर कोरोनालाई डरले होइन आत्मबलले जितिन्छ। कोरोनाका कारण मनमा उत्पन्न हुने नकारात्मक सोच र तनाव भुल्न के गर्न सकिन्छ त? कार्यक्रममा अब सुनौ मनोचिकित्सक डाक्टर पशुपति महतलाई।
निदाउन नसके, खाना पनि मनमा लाग्ने, जिउ भारी हुने, टाउको दुख्ने, जतिखेर पनि अब एकदमै छटपटिने, त्यो छटपटार बढ्दै जाँदाखेरि चाहिँ कतिपय बेला अब म मर्छु नै भन्ने जस्तो आफूले आफूलाई चाहिँ भनौँ न सरेन्डर गर्ने भन्छ नि, त्यस्तो खालको स्थितिमासम्म पुग्ने अवस्थाहरू भएको देखिन्छ। अब कोरोना भाइरसै भयो भने चाहिँ झन् आत्तिएपछि त इम्युनिटी झन् कम हुन्छ। हेर्नुहोस्, विदेशमा बसिरहेका दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ हाम्रो विनम्र अनुरोध, हामी एउटा विज्ञको हैसियतले भन्नुपर्दाखेरि आफ्नो आत्मविश्वास कायम राख्नुहोस् र आफू समयमा सुत्ने, समयमा खाने, पानी प्रशस्त पिउने, आफ्नो डर लागेको कुराहरू साथीहरूसँग कुरा गर्ने, मन डर बनाएर रमाइलो गर्दै रुगालाई जस्तै जसरी जितेको थियो यो पनि रुगाकै जस्तो रहेछ मानिलिनु न, यो रुगाको अर्को नाम हो भनेर जिउ बुझे हुन्छ। आफूलाई चाहिँ राम्रो केयर गर्यो, राम्रोसँग धेरै तपाईँको एकदम महँगो खाना खानु छ भने होइन, दाल भात तरकारी समयमा खानुहोस्, फलफुल जे जे उपलब्ध हुन्छ त्यो समयमा खानुहोस्, आफ्नो भावनाहरूलाई चाहिँ अलिकति बाँड्नुहोस्। अब कतिपय बेला एक्लै हुनुहुन्छ भने फोन सम्पर्क गर्न मिल्छ भने परिवारसँग बाँड्नु, तर परिवारमा पनि दुःखै म मर्ने भएँ, म यतै म अड्किने भएँ, अब म नै आउन पाउने भइनँ भनेर त्यो निराशाको कुराहरू होप्लेसको कुराहरू कृपया नगर्नु होला, किनभने त्यस्तो कुरा गर्ने बित्तिकै आफूलाई पनि गाह्रो हुन्छ अनि यता भएका परिवारहरूलाई त झन् हेल्पलेस हुन्छ नि, बिचारा फिल हुन्छ।
यी अघि तपाईँले जति पनि भन्नुभयो यस्ता सोचहरूलाई कम गर्नको लागि चाहिँ परिवारले परदेशमा रहनेलाई र परदेशमा रहनेले पनि आफ्नो परिवारलाई कसरी चाहिँ त्यो बाँधिएर राख्न सक्छन्, के गर्न सक्छन्?
एउटा कुरा के हामीले बुझ्नु पर्यो भने यो पनि एक दिन त अन्त्य हुन्छ नि त, सधैँ यसरी बस्दैन। सबभन्दा धेरै त आफ्नो मनलाई जति धेरै बलियो बनाउनु भयो, मनमा धेरै कुरा खेलाउनुको सट्टा चाहिँ सकारात्मक कुराहरू हेर्नुभयो। अब सजिलो तरिका चाहिँ कस्तो हो भने आफ्नो जस्तो सासको लामो सास लिने छोड्ने, अनि कतिपय जे धर्ममा आस्था हुन्छ त्यो धर्मकै आफ्नो भगवान् होलान् के होलान् त्यसलाई सम्झिने पुकार्ने गर्न पनि मिल्छ। र मान्छेले हामीले विगतमा योभन्दा धेरै अप्ठ्यारो कुराहरू जितेर आएछौँ। विदेशमै गर्दा नेपालीहरूले एउटा बुझ्नुपर्ने कुरो चाहिँ के हो भने घर परिवारमा धेरै दुःख हुँदाखेरि पनि त्यो दुःखलाई सहेर तपाईँहरू घर परिवार आर्थिक अवस्था सबैलाई राम्रो बनाउँछु भनेर विदेश गए हो। अहिले कोरोनाको उसमा चाहिँ अब एकजना व्यक्ति मात्रै प्रभावित होइन, संसारै प्रभावित छ, कतिको जागिर गएको छ, तर त्यो सधैँ रहने प्रक्रिया घटना होइन, त्यसले बिस्तारै सामान्य रूपमा फर्किन्छ र सब मान्छेहरू आफ्नो सामान्य जीवनमा आउँछन् भन्ने यो तथ्यलाई चाहिँ एकदम हामीले सम्झिनुपर्छ र धैर्य गर्नुपर्छ। कहिलेकाहीँ यो धैर्य गराइ चाहिँ अलि लामो नै हुनसक्छ। यस्तो अवस्थामा चाहिँ तपाईँहरूले निकै गाह्रो भयो भने हामीले हटलाइन चाहिँ सेवा दिएका छौँ होइन, तर हाम्रो हटलाइन सेवा चाहिँ अहिले चाहिँ हामीले धान्न नसकेर राति 8 बजी बिहान 8 बजीसम्मलाई चाहिँ रिकर्ड मोडमा मात्रै राखेका हुन्छौँ। भोलिपल्ट हामीले एड्रेस गर्छौँ, नत्र बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म अब गल्फ कन्ट्रीको मलेसियाको हदमा 2 घन्टा हामी अगाडि भएको भएर त्यसरी सम्पर्क गर्न मिल्छ र हाम्रो सेवा लिन पनि मिल्छ। हामीले तपाईँहरूलाई टेलिफोनबाटै काउन्सिलिङ सेवा पनि दिएका छौँ, दिन पनि हामी कोसिस गर्छौँ। अथवा अन्य संस्थामा त्यस्तो सहयोग पाउनुहुन्छ भने पनि आफ्नो मनको कुराहरू, डरका कुराहरू भनेर आफूलाई मन सजिलो बनाउन चाहिँ मिल्छ। तर सबभन्दा धेरै चाहिँ हामी सबैसँग त्यो क्षमता छ। हिजो अहिले त कोरोनाले केही पनि बिग्रिया छैन हेर्नुहोस् भनेर हामीले बुझाउनुपर्छ। हिजो भूकम्पमा हाम्रा धेरै चिजहरू तहस नहस भएर पनि हामी सम्हालिएर आएको, आफूलाई सुरक्षित राख्नुहोस्। तपाईँ आफू सुरक्षित हुनुभयो भने र त्यो सुरक्षित छु भन्ने सन्देश घर परिवारमा दिनुभयो भने घर परिवारको मान्छेहरूलाई अलिकति ढुक्क हुन्छ र यता भएका मान्छेहरूलाई पनि तपाईँ यसरी मैले चाहिँ यसरी सुरक्षा अपनाएको छु, आफूलाई पनि यसरी सुरक्षा अपनाऊ, जस्तो बाहिर ननिस्क, बिना काम निस्किनै पऱ्यो भने पनि मास्क लाएर निस्क, 1 मिटरको दूरीमा बसेर कुरा गर, बच्चाहरूलाई पनि त्यही सिकाऊ र खानेकुराहरू समयमा खाने, सुत्ने राम्रो हुन्छ। तर के चाहिँ नगर्नु भने गाड रक्सी खाने, रक्सी खाएर चाहिँ आफूलाई चाहिँ त्यो तनाव बिर्साउन खोज्ने, चुरो धेरै खान खोज्ने, अथवा अरू लागु पदार्थ खाएर चाहिँ तनाव कम गर्न सकिन्छ भन्ने बुझाइ हो भने त्यो गलत हो भनेर बुझ्नु होला। बरु त्यस्तो भयो भने तपाईँले बरु चुइगम चपाउन सक्नुहुन्छ, पानी पिउन सक्नुहुन्छ, आफ्नो शरीरलाई बेला बेला हात मुठी कसेर छोड्ने, नाकबाट गहिरो सास लिएर मुखबाट सास फाल्ने होइन त्यही स्पिडमा, त्यस्तो खालको प्रक्रियाहरू गर्ने र अलिकति आफूले विगतमा गरेका रमाइला कुराहरू, आफ्नो जस्तो त्यहीँ देशमै बस् विदेशमै बस्दा भएका राम्रा कुराहरू, आफ्नो परिवारमा भएका राम्रा कुराहरू र परिवारका सदस्यहरूसँग आफ्नो मन मिल्ने, आफूलाई हौसला दिने व्यक्तिहरूसँग फोन गर्न सक्नुहुन्छ भने फोनमा कुराकानी गर्न मिल्छ।
केही समय अगाडि चाहिँ युएमा कोरोना पोजिटिभ देखिएपछि चाहिँ आत्महत्या गरेका कुराहरू पनि आए। यसलाई चाहिँ अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ, उहाँहरूलाई कोरोना देखिसक्यो अनि उहाँहरू अब उपचाररत हुनुहुन्छ, उहाँको परिवारलाई उहाँहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
कोरोना इन्फेक्सन संक्रमण निरीक्षण साथ दिनु पर्दैन र जो अस्पतालमा पुगेको छ उसको त झन् धेरै अब त्यहाँ रेखदेख हुन्छ, त्यसो भएको भएर डराउनु पर्दैन। त्यस्तो बेला पीर चिन्ता गर्दाखेरि नेपालमा भएका परिवारको चाहिँ कोरोनाप्रति लड्ने क्षमता कम हुन्छ, अरू मानसिक समस्याहरू बढ्छ र हामीले विदेशमा उपचार गराइराखेका आफ्ना परिवारका सदस्यलाई हौसला दिन सक्दैनौँ। तपाईँहरूलाई यदि त्यस्तो छ, यहाँ नेपालमा भएका परिवारहरूलाई पनि आफ्नो विदेशमा भएको मान्छे कोरोनाको उपचार गराइराखेको छ भने त्यो जानकारीहरू चाहिन्छ भने तपाईँहरूले हामीलाई सम्पर्क गर्नुहोस्। यो चाहिँ उपचारमा जानु भने सकारात्मक पक्ष हो भनेर बुझ्नु र अस्पतालमा बसिरहेको उपचार गराइरहेको विदेशमा भएका हाम्रा नेपाली दाजुभाइहरूले पनि त्यहाँ त तपाईँ सहयोग पाउने ठाउँमा पुगिसक्नु भएको छ, त्यसैले त्यो तपाईँको निम्ति यसै पनि कोरोना इन्फेक्सनमा घरमा बसेर उपचार गर्न सकिँदैन, नेपालमा भए पनि जाने अस्पतालमै हो। तपाईँ जो जहाँ हुनुहुन्छ जस्तो खालको सेवा पाउनु भएको छ, अप्ठ्यारो छ भने नजिकको कन्सुलरमा सम्पर्क गर्नुहोस्, एम्बेसीमा सम्पर्क गर्नुहोस्, अरू सहयोग दिने निकाय तपाईँलाई थाहा होला त्यो पनि बुझ्नुहोस्। तपाईँलाई मानसिक रूपमा सहयोग चाहिन्छ तपाईँसँग पाउँछ भने हामीहरूलाई पनि सम्पर्क गर्नुहोस्, हाम्रो हटलाइनमा पैसा पर्दैन होइन। र यतिखेर ख्याल चाहिँ के गर्ने भने कोरोनालाई जित्न आत्मबल चाहिन्छ, आत्मबल बलियो बनाउन आफूले पोजिटिभ सोच्नु पऱ्यो, पोजिटिभ सोच्नको आरो हुन्छ भने त्यो नकारात्मक सोचाइहरूको बारेमा तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ अर्को साथीलाई भन्न मिल्छ, विगतमा मैले आफूलाई कसरी बलियो बनाएको थिएँ भनेर पनि यसो तपाईँले सम्झिन कोसिस गर्न पनि मिल्छ।
कोरोनाका कारण हुने तनाव कम गर्ने उपाय बारे सल्लाह दिँदै हुनुहुन्थ्यो मनोचिकित्सक डाक्टर पशुपति महत। आशा छ उहाँका सुझावहरू तपाईँका लागि उपयोगी हुनेछन्। तपाईंलाई पनि कोरोनाका कारण तनाव भएको छ भने सीएमसी नेपालको हटलाइन 1660 850 80 फोन गरेर आफ्ना समस्या भन्न सक्नुहुन्छ।
कार्यक्रममा अब तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर सुनाउने पालो। आज हामीले मलेसियाबाट आएका प्रश्न मात्र समावेश गरेका छौं।
आजका सबै प्रश्नको उत्तर दिन हामीसित हुनुहुन्छ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे।
मलेसियाबाट राजु घिसिङ सुन्नुहुन्छ। जनवरी एकदेखि भिसा सकिएकालाई मलेसियाले लकडाउन सकिएको 14 दिनभित्र स्वदेश फर्कन भनेको छ। तर नेपालमा लकडाउन छ, कसरी फर्कने होला? कि आवेदन दिएर लकडाउन खुलेपछि फर्कन पाइन्छ?
होइन, त्यो 2 हप्ताभित्र फर्किनुपर्छ। अध्यागमन जानै पर्दैन भने उहाँहरूले टिकट किने, एयरपोर्ट जाने, फर्किएको। यो त जसले ओभर स्टे गरेको छ जनवरी एकदेखि यता, उसले किन्ने हो कि त्यो टिकट चाहिँ। जसले कम्पनीबाट एक्जिट लिएको छ, कम्पनीले काट्छ। जो यहाँ भिजिट भिसामा घुम्नको लागि आएको छ, उसले आफूले काट्छ। किनभने घुम्ने मान्छेलाई कसैले कुनै यहाँ व्यक्ति बसेको छैन, टिकट काट्दैन।
सोमबहादुर थापा मगरले सोध्नु भएको छ, लकडाउनका कारण भिसा नवीकरण गर्न पाएको थिइन, अब गर्दा जरिवाना तिर्न पर्छ कि पर्दैन? अनि ईश्वर राईले चाहिँ पहिलेदेखि नै अवैधानिक भएकाले मलेसियाले दिएको यो अवसरको फाइदा उठाउन पाइन्छ कि पाइँदैन, कि जेल बस्न पर्छ भनेर सोध्नु भएको छ।
उनीहरूको लागि यो प्रावधान होइन, उनीहरूले पहिलेकै अनुसार इमिग्रेसनमा गएर जुन फाइन लाग्छ त्यो तिर्नुपर्छ।
कोरोनाका कारण परेका अप्ठ्यारा र सोध्न मन लागेका प्रश्न छन् भने तपाईँ पनि पठाउन सक्नुहुन्छ। त्यसका लागि deshdesh@unn.com.np इमेल पठाउन सकिन्छ। इमेल मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट पनि पठाउन सकिन्छ।
विचार वा प्रश्न हामीलाई एसएमएसबाट पनि पठाउन सक्नुहुन्छ। मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि 1 स्पेस दिनुहोस् र आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्। त्यो मेसेज हामी कहाँ सजिलै आइपुग्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिस गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि विदा हुन्छ। नमस्कार।